नेपालको अग्रणी प्रसारण संस्था रेडियो नेपाल आजबाट 73 वर्षमा प्रवेश गरेको छ। यस अवसरमा हाम्रा सम्पूर्ण श्रोता शुभेच्छुक विज्ञापनदाता सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ बढ़ी सक्रियताका साथ प्रसारण सेवामा समर्पित हुने प्रण गर्दछौं। यो रेडियो नेपाल हो। अब हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। रेडियो नेपाल आजबाट 73 वर्षमा प्रवेश। यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा लगायतबाट रेडियो नेपालको महत्व र आगामी दिनमा सशक्त र प्रभावकारी भूमिकाका लागि शुभकामना व्यक्त। आगामी वैशाख 10 गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन पत्र दर्ता गरिँदै समस्याग्रस्त अर्थतन्त्रको सुधार नै आफ्नो पहिलो प्राथमिकता भएको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई र अमेरिकामा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या 32 पुग्यो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपाल आज 73 वर्षमा प्रवेश गरेको छ। प्रजातन्त्र स्थापनाका लागि सशस्त्र संघर्षका क्रममा जनतालाई यथार्थ सुसूचित गर्ने उद्देश्यले नेपाली कंग्रेसले भोजपुरमा प्रसारण शुरू गरेको प्रजातन्त्र नेपाल रेडियोलाई प्रजातन्त्र स्थापनापछि सरकारले विक्रम सम्बत 2007 साल चैत्र 20 गते सिंहदरबारमा स्थापना गरिएको हो। त्यसअघि विराटनगरमा आन्दोलनका अग्रणी तारिणी प्रसाद कोइरालाले स्थापनाको नेतृत्व लिनुभएको थियो। रेडियो नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा सिंहदरबार स्थित परिसरमा आज बिहान विशेष समारोहको आयोजना गर्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रसारण इतिहासको अग्रणी संस्था रेडियो नेपाल 73 वर्षमा प्रवेश गरेको सुखद अवसरमा रेडियो नेपाल परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिनुहुँदै रेडियो नेपालका संस्थापक तारिणी प्रसाद कोइरालाको योगदानको स्मरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले रेडियो नेपालको 73 वार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देशमा यो प्रजातन्त्र नेपाल रेडियोको आवाजका साथ 2007 साल चैत्र 20 गतेबाट नेपाली आकाशमा रेडियो ध्वनि तरंगित भएको उल्लेख गर्नुभएको छ। नेपालमा प्रजातन्त्रको अभ्युदयसँगै रेडियो नेपालको स्थापना भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले देशका हरेक परिवर्तनमा सबैभन्दा नजिकको साक्षी र संवाहकका रूपमा रेडियो नेपालले दिएको योगदान सराहनीय रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा देशका हरेक संस्थाले निर्वाह गर्ने भूमिकाले नै संविधान र शासन व्यवस्थाको अभ्यासमा प्रभावित पार्ने भएकाले निष्पक्षता, तटस्थता र विधिको पालनामा सबै नेपाली प्रतिबद्ध रहेमा देशलाई उन्नत र समुन्नत बनाउन सकिन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ। देशका राष्ट्रिय प्रसारणको दायित्व बोकेको रेडियो नेपालको आफ्नो जिम्मेवारीका साथै चुनौती पनि रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले राष्ट्रिय रेडियो राष्ट्रको संचारलाई सार्थकता दिन देशका कुना कुनामा प्रसारणको पहुँच सहज रूपमा पुर्याउनु पर्ने अहिलेको आवश्यकता रहेको सन्देशमा बताउनु भएको छ। राष्ट्रपति पौडेलले जनजनको आवाजको रूपमा रहेको रेडियो नेपालले मुलुकका प्राकृतिक विपत्ति र महामारीका बेलामा सत्य तथ्य सूचना प्रवाह गरी खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले आगामी दिनमा समेत यो राष्ट्रिय जिम्मेवारीलाई रेडियो नेपालले अझै खरो रूपमा निर्वाह गर्ने आफ्नो विश्वास रहेको पनि शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। सूचना प्रविधि तथा इन्टरनेटको विकासले अहिलेको आम संचार माध्यममा थपिएको चुनौतीसँगै यसलाई अवसरका रूपमा उपयोग गरी रेडियो नेपाल जस्ता आम संचार माध्यमले मुलुकले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अहम भूमिका खेल्न सक्ने राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ। यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहानिया राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै स्थापित रेडियो नेपालको 73 वार्षिकोत्सवको अवसरमा रेडियो नेपाल परिवार र समस्त श्रोतागणमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले बद्लिँदो राजनीतिक परिस्थिति एवं सामाजिक रूपान्तरणको जनआकांक्षा अनुरूप आफूलाई उभ्याउँदै आएको उल्लेख गर्नुहुँदै केन्द्रीय र प्रादेशिक प्रसारणको माध्यमबाट परिवर्तित सन्दर्भका नीतिगत कानूनी व्यवस्थापकीय उपलब्धिहरू जनताका बीच पुर्याउन रेडियो नेपालले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले देशको बहुजातीय बहुभाषिक बहुसांस्कृतिक विशेषता र संविधानको मर्म अनुरूप रेडियो नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिविम्बका रूपमा सञ्चालन गर्दै आएका कार्यक्रमहरूले सिंगो देशलाई एकताबद्ध गर्न योगदान पुर्याएको बताउनु भएको छ। सन्देशमा प्रधानमन्त्री प्रचण्डले रेडियोको दिगो विकास र रेडियो कर्मीहरूको पेशागत विकासका लागि मीडिया विकास कोषलाई थप प्रभावकारी बनाउन तथा संचार मैत्री नीति तथा कानून निर्माण गरी संचार कर्मीका आधारभूत मुद्दा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सामाजिक न्याय सुशासन र समृद्धिको लक्ष्य हासिल गर्ने एवं बदलिएको व्यवस्था अनुरूप जनताको अवस्था बदल्ने सरकारको प्रयासमा रेडियो नेपालको भूमिका अझ प्रभावकारी हुने विश्वास आफूले लिएको पनि प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। यसै गरी रेडियो नेपालको 73 वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सूचना शिक्षा र मनोरञ्जन मार्फत आम जनतालाई जागृत गराउँदै आएको प्रसारणको जननी रेडियो नेपालको विकास र विस्तारमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग पुर्याउनु हुने सबैमा शुभकामना व्यक्त गर्नुभएको छ। 2007 सालको क्रान्ति द्रष्टा तथा तत्कालीन क्रान्तिकारी योद्धाहरूको युगीन आवाजका रूपमा उदाएको रेडियो नेपालको आफ्नै गौरवमय इतिहास रहेको उल्लेख गर्नुहुँदै शुभकामना सन्देशमा संचार मन्त्री शर्माले बदलिएको राजनीतिक परिदृश्य र सूचना प्रविधिमा आएको अभूतपूर्व परिवर्तनलाई आत्मसात गर्दै जनताको सूचना र मनोरञ्जनको हकलाई थप स्थापित गर्न आज पनि रेडियो नेपालको दायित्व उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ। संचार मन्त्री शर्माले 21 भाषामा समाचार र 20 भाषामा कार्यक्रम एवं समय सापेक्ष गीत संगीतका साथ आम जनताको घर दैलोमा गुञ्जने रेडियो नेपाल समावेशी नेपालको साझा चौतारीका रूपमा स्थापित रहेको बताउनु भएको छ। रेडियो नेपालबाट प्रसारित मातृभाषाका समाचार तथा कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी आगामी दिनमा थप भाषामा कार्यक्रम र समाचार प्रसारण गर्न आवश्यक व्यवस्था मिलाउनु पर्ने दायित्व रेडियो नेपाल सामु रहेको पनि शुभकामना सन्देशमा संचार मन्त्री शर्माले उल्लेख गर्नुभयो। संचार मन्त्री शर्माले भौगोलिक विविधतालाई आत्मसात गर्दै बहुभाषिक बहुसांस्कृतिक बहुधार्मिक मुलुकको मूल्यबोधसहित रेडियो नेपालले नेपाली मन माटोलाई जोड्न विज्ञान र प्रविधिको विकास विस्तारलाई अझै प्रभावकारी कार्यक्रम उत्पादनमा जोड़ दिनु आवश्यक रहेको समेत शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। आगामी दिनमा रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थाका रूपमा रूपान्तरण गर्न कानून निर्माणको काम भइरहेको र यसबाट जनताको पहुँच र स्वामित्व थप स्थापित हुने अपेक्षा गरिएको पनि संचार मन्त्री शर्माले शुभकामना सन्देशमा बताउनु भएको छ। यस्तै रेडियो नेपालको वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष कृष्ण बहादुर राउतले स्थापनाकालदेखि नै सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिँदै रेडियो नेपालले सार्वजनिक प्रसारण संस्थामा हुनुपर्ने विशेषता अनुरूपका कार्यक्रम तथा समाचार सम्प्रेषण गर्दै आएको उल्लेख गर्नुभएको छ। संचार सचिव राउतले सूचना प्रविधिको वर्तमान युगमा आफूलाई थप व्यावसायिक बनाउनका लागि रेडियो नेपालमा रहेका पुराना गीत संगीत तथा श्रव्य सामग्रीलाई डिजिटल प्लेटफर्ममा राखी बजारीकरण मार्फत थप आय आर्जन गर्दै नेपाली गीत संगीतलाई विश्व समक्ष पुर्याउनु जरूरी रहेको शुभकामना सन्देशमा बताउनु भएको छ। रेडियो नेपालको 73 वार्षिकोत्सवका अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा राष्ट्रिय रेडियो राष्ट्रको संचार रेडियो नेपालले संसारमा आएको नवीनतम प्रविधिहरूको उपयोग गर्दै आफ्नो प्रसारण सेवा करिब 92% जनसंख्यामा पुर्याएको उल्लेख छ। प्रतिवेदनमा कार्यकारी निर्देशक केसीले रेडियो नेपालले 2079 वैशाखदेखि चैत्र 15 सम्म सम्पन्न गरेका मुख्य उपलब्धिहरू उल्लेख गर्नुभएको भएको छ। विगत वर्षहरूदेखि नै रेडियो नेपालले आफ्नो प्रसारण भूसतही र डिजिटल दुवै प्रविधिमा सञ्चालन गरिरहेको कारण रेडियो नेपाल नेपालभित्र र विदेशका जुनसुकै ठाउँमा पनि सुन्न सकिन्छ। हाल रेडियो नेपालले मिडियम वेभ, एफएम र डिजिटल प्रविधि मार्फत आफ्ना सेवाहरू सञ्चालन गरिरहेको छ। डिजिटल प्रविधिमा रेडियो नेपाल एप्स, ओटीटी, न्यूज पोर्टल र सोशियल मीडिया मार्फत आफ्नो प्रसारणलाई विश्वभरि फैलाएको छ। यसै वर्षदेखि डीआरएम प्रविधिमा पनि रेडियो नेपालले आफ्नो प्रसारण सञ्चालन गर्ने तयारी गरिसकेको छ। श्रोताको रोजाई र सुलभ प्रविधिका कारण नेपालमा एफएम रेडियोहरूको लोकप्रियता बढ़दैछ। यसै तथ्यलाई मनन गरी रेडियो नेपालले एफएम ब्याण्डमा देशैभरि आफ्नो प्रसारण पहुँच वृद्धि गर्दै लैजाने लक्ष्य लिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। आगामी वैशाख 10 हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनैतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेद्वारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्नुहुनेछ। गत मंगिर 4 गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नम्बर 2, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नम्बर 1 र उपराष्ट्रपतिमा राम सहाय प्रसाद यादव निर्वाचित भएपछि 12 निर्वाचन क्षेत्र नम्बर 2 लागि उपनिर्वाचन हुन लागेको हो। यसैबीच निर्वाचन आयोगले उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्नका लागि 25 भन्दा बढ़ी सहभागी नहुने लगायत 10 निर्देशन जारी गरेको छ। आगामी वैशाख 10 हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा यही चैत्र 18 सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान 10 साँझ 5 उम्मेद्वारको मनोनयन पत्र दर्ता हुनेछ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी निर्वाचनमा उम्मेद्वारको मनोनयन पत्र पेश गर्न जुलुस लिएर जान नहुने, बाजागाजा, झाँकी तथा निर्वाचन आचार संहिता 2079 विपरीतका ब्यानर, चिन्ह र झण्डा सहित जान नहुने, उम्मेद्वारको पहिचान झल्किने लोगो, टीका, चिन्ह, टी शर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने निर्देशन दिइएको जानकारी दिनुभयो। उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन उम्मेद्वारको मनोनयनको समयमा उम्मेद्वार र राजनैतिक दलले त्यस प्रकारका काम कारवाही नगर्न नगराउन राजनैतिक दल र उम्मेद्वारलाई राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 57 बमोजिम निर्वाचन आयोगले निर्देशन दिने निर्णय गरेको हो। नेपाली कंग्रेसले 12 तनहुँ र चितवनका नेता कार्यकर्तालाई गरेको अनुशासनको कार्यवाही फिर्ता लिएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले वैशाखमा सम्पन्न निर्वाचन बाहेक त्यसअघिका चुनावमा पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध उम्मेद्वारी दिने, प्रस्तावक र समर्थक बस्ने सबैको कार्यवाही फुक्का गर्ने निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो। कार्य सम्पादन समिति बैठकले वैशाख 10 हुने उपनिर्वाचन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनको साझा उम्मेद्वारका रूपमा सहयोग गर्ने निर्णय पनि गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधन सहित पारित गरेको छ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2079 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो। नियमावलीमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिनुहुँदै समिति सदस्य लेखकले समावेश गर्न आवश्यक केही संशोधनहरूलाई मस्यौदामा स्वीकार गरिएको सभालाई जानकारी गराउनु भएको थियो। यसै गरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय समावेशी आयोगको 4 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2078-79 पेश गर्नुभएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय पीयूले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारणलाई सर्वसुलभ उपचार उपलब्ध गराउनु पर्ने बताउनु भएको छ। पूर्वाञ्चल विश्वविद्यालयको 11 दीक्षान्त समारोहलाई हिजो मोरङको सुन्दर हरैचाको गोठगाउँमा सम्बोधन गर्नुहुँदै पीयू कुलपति समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले ऐन कानूनमा देखिएका समस्यालाई चाँडै हल गरेर स्थानीय स्तरमा मेडिकल कलेज पढ़न पाउने व्यवस्था गरिने विश्वास दिलाउनुभयो। प्रधानमन्त्री प्रचण्डले 21 शताब्दीमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर वैकल्पिक स्रोत र साधनको खोजी गरी विश्वविद्यालयलाई समुदाय स्तरमा लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले लोकतान्त्रिक मूल्य मान्यता र लोक कल्याणकारी संस्कारका साथै स्थानीय प्रदेश र संघीय सरकारलाई समन्वय गर्नुपर्नेमा जोड़ दिनुभयो। दीक्षान्त समारोहमा 6513 विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको बुढ़ी गण्डकी जलविद्युत आयोजनालाई शीघ्र अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गोर्खाको गण्डकी गाउँपालिकाका अध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डलसँग हिजो प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा आयोजनाका सम्बन्धमा स्पष्ट व्यवस्था गरेर नै अगाडि बढ़ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले मन्त्री परिषद विस्तार भएको र सम्बन्धित आयोजनाको समन्वय गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा मन्त्री नियुक्त भइसक्नु भएकाले अब सम्बद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढ़ाइने स्पष्ट पार्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालद्वारा हिजो जारी प्रेस विज्ञप्तीमा जनाइएको छ। राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का हिजो अस्पताल पुग्नु भएको थियो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सरकारले मिटर ब्याज पीड़ितका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सार्वजनिक महत्वको जरूरी प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याज पीड़ितका समस्या समाधान गर्ने विषयमा सहमति भएको र सोही अनुसार सरकारले काम अघि बढ़ाउने स्पष्ट पार्नुभयो। उपप्रधानमन्त्री श्रेष्ठले आगामी मन्त्री परिषदको बैठकमा मिटर ब्याजी पीड़ितको समस्या समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्ताव लैजाने र कानूनमा संशोधन गर्न संसदमा विधेयक प्रस्तुत गर्ने बताउनुभयो। उहाँले मिटर ब्याज समस्या कुनै पनि हालतमा समाधान गर्ने र पीड़कलाई कार्यवाही गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उपप्रधानमन्त्री श्रेष्ठले सरकारसँग संविधान कार्यान्वयन गर्ने क्रममा राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाधीनताको रक्षा गर्नु, राजनैतिक उपलब्धिलाई संस्थागत गर्ने, शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने र जनताको जनजीविकाका लागि विकास र समृद्धितर्फ लैजाने लक्ष्य रहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले कोशी प्रदेश नामाङ्कनका विषयमा उठेको विवाद वार्ता र छलफलबाटै समाधान हुनुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले लोकतन्त्रमा आफ्नो अधिकारका लागि सबैले शान्तिपूर्ण रूपमा आफ्नो माग राख्न पाइने भएकाले यो विषयमा पनि वार्ताबाटै समाधान खोज्नुपर्ने बताउनुभयो। पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण शुरू भएको सुरुङ मार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पामा हिजो बसेको बैठकमा चैत्र 21 गतेबाट अर्को सूचना जारी नभएसम्म लागू हुने गरी प्रत्येक दिन बिहान 11 दिउँसो 2 बजेसम्म र राति 10 बजेदेखि बिहान 4 बजेसम्म सड़क बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिनुभयो। एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनलाई भने अवरोध नहुने प्रमुख जिल्ला अधिकारी वास्तुलाले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भन्सार विभाग काठमाण्डुका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरे विरूद्ध 2,14,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागमा बसेर राजस्व हिनामिना गरी 2,00,00,000 भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। यसरी गैर कानूनी रूपमा कमाएको सम्पत्ति श्रीमती र परिवारका अन्य सदस्यको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीमा शेयर खरिद र जग्गा खरिदमा लगानी गरेको पाइएको आयोगको विज्ञप्तीमा उल्लेख छ। सरकारले पर्यटन र रैथाने विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया अगाडि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा हिजो बसेको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विधेयक तर्जुमा समिति समेत गठन गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा सात सदस्यीय पर्यटन विश्वविद्यालय विधेयक निर्माण समिति बनेको छ। समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका शिक्षा मन्त्रालय पर्यटन महाशाखा कानून शाखाका सहसचिव र पूर्व सचिव राजीव गौतम रहनु भएको छ। सदस्य सचिव नाथमका कार्यकारी निर्देशक रहने गरी समिति बनाइएको हो। यस्तै डाक्टर मानबहादुर विश्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय रैथाने विश्वविद्यालय विधेयक तर्जुमा समिति गठन गरिएको छ। समितिलाई विधेयक मस्यौदा निर्माणका लागि 45 दिनको समय दिइएको छ। पर्यटन प्रवर्धन गरेर मात्र देशलाई आर्थिक विकास गर्न सकिने भएकाले पर्यटन विश्वविद्यालय आवश्यक रहेको पर्यटन मन्त्री किराँतीले बताउनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको दक्षिण र मध्य पश्चिम राज्यहरूमा आएको विनाशकारी आँधीका कारण मृत्यु हुनेको संख्या 32 पुगेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आँधीले सबैभन्दा बढ़ी प्रभावित आर्किन्स राज्यलाई प्रकोपग्रस्त घोषणा गरी थप सहायताको व्यवस्था गर्नुभएको छ। अफगानिस्तानको उत्तर पूर्वमा रहेको रेडियो स्टेशन तालिबान प्रशासनले बन्द गराएको छ। महिलाद्वारा संचालित सो रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिबानले जनाएको छ। 10 वर्ष अघि प्रारम्भ गरिएको सादाई बानोवान अर्थात महिलाको आवाज रेडियो स्टेशनमा 8 जना कर्मचारी मध्ये 6 जना महिला कर्मचारी कार्यरत थिए। अब आर्थिक समाचार।
नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाश शर्माले समस्याग्रस्त अर्थतन्त्र सुधार गर्नु नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनु भएको छ। अर्थमन्त्री महतले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी सहितको प्रतिनिधि मण्डलसँग आइतबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री महतले निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने उल्लेख गर्नुभयो। भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजारमा तरलता प्रवाह गरी ब्याज दर घटाउन सुझाव भयो। त्यसका लागि केन्द्रीय बैंक र सरकारको संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर तल झार्नु पर्ने उल्लेख गर्नुभयो। सहकारी र लघु वित्तमा तरलता बढ़ाउने गरी काम अघि बढ़ाउन सरकारी खर्चलाई बढ़ाउन समेत अध्यक्ष गोल्छाले सुझाव दिनुभयो। राष्ट्रिय योजना आयोगले सरकारद्वारा गत आर्थिक वर्षमा संचालित विकास आयोजनाहरूको कार्यान्वयनको वार्षिक प्रगति समीक्षा तथा चालू आर्थिक वर्षमा संचालित विकास आयोजनाहरूको अर्धवार्षिक प्रगति समीक्षा गर्ने भएको छ। प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा हुने 50औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा त्यस्तो समीक्षा गर्ने तयारी भएको राष्ट्रिय योजना आयोगले जनाएको छ। बैठकमा विगतका राष्ट्रिय विकास समस्या समाधान समितिले गरेका निर्णयहरूको कार्यान्वयनको अवस्थाको समीक्षाका साथै चालू आर्थिक वर्षमा विकास आयोजनाहरूको कार्यान्वयनको क्रममा आइपरेका समस्याहरूको विषयमा छलफल भई निर्णय हुने कार्यक्रम रहेको योजना आयोगले जनाएको छ। बैठकमा विभिन्न मन्त्रालयहरूमा भएका विकास समस्या समाधान समितिको बैठकले औल्याएका विकासका समस्याहरू योजना आयोगमा भएको बैठकले टुङ्गो लगाए बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने विकास समस्या समाधान समितिको बैठकमा पेश भई छलफल गरेर निर्णय गरिने प्रचलन रहेको छ। मार्च महिनामा करिब 1 लाख विदेशी पर्यटक नेपालको भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा 99,426 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको जनाइएको छ। यस अवधिमा सार्क राष्ट्रबाट 33,454, अन्य एसियाली राष्ट्रबाट 15,643, क्यानाडाबाट 1,707, अमेरिकाबाट 9,557का साथै मिडिल इस्ट लगायतका देशबाट 10,375 पर्यटक नेपाल भित्रिएका छन्। यस अवधिमा सबैभन्दा धेरै भारतबाट 25,911 पर्यटक नेपाल आएका छन्। मार्च महिनामा भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलंकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल भ्रमणमा आएका छन्। साताको पहिलो कारोबारको दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 20 अंकले घटेर 1,888.55 अंकमा कायम भएको छ। यस दिन 260 कम्पनीहरूका 37,87,241 किता शेयरहरू 1,20,71,00,000 रूपियाँमा किनबेच भएका छन्। आइतबार शेयर बजारका सबै सूचकको उपसूचक घटेर रातै भएका छन्।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा भएको दुवाथलनको पुरुषतर्फ युएका साउथ अल्जावी र महिलातर्फको उपाधि भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन्। एसियन ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनशीप अन्तर्गत भएको दुवाथलन खेलमा साउथले 5 किमी दौड, 20 किमी साइक्लिङ र दौड़को दूरी 59 मिनट 27 सेकेण्ड र जोशीले 1 घण्टा 12 मिनट 19 सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्। पुरुषतर्फ नेपालका हिमाल टमाटाले 59 मिनट 47 सेकेण्ड र बसन्त थारूले 1 घण्टा 2 मिनट 9 सेकेण्डमा दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हात पारे। महिलातर्फ भारतकी सञ्जना सुनिल जोशी 1 घण्टा 13 मिनट 25 सेकेण्ड समयका साथ दोस्रो र नेपालकी हुमी बुढा मगर 1 घण्टा 14 मिनट 30 सेकेण्ड समयका साथ तेस्रो भए। विजयी खेलाड़ीहरूलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व गण्डकी प्रदेश सांसद दीपक कोरेला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डीबी नेपाली, पत्रकार केशव पाठक लगायतले विजयी खेलाड़ीहरूलाई मेडल, पुष्पगुच्छा र प्रमाणपत्र वितरण गर्नुभएको थियो। वाईआरसीसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर दोस्रो संस्करणको मिल्स टी20 क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्लब विराटनगरलाई 5 विकेटले हराउँदै वाईआरसीसी सेमी फाइनलमा पुगेको हो। होराइजनले दिएको 184 रनको विजय लक्ष्य वाईआरसीसी विराटनगरले 18 ओभर 4 बलमा 5 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको होराइजनले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 183 रनको स्कोर बनाएको थियो। दोस्रो खेलमा मिल्स एकाडेमी क्रिकेट क्लब रानीलाई 49 रनले स्तब्ध बनाउँदै एनबीएससी क्रिकेट क्लब विराटनगर सेमी फाइनलमा पुगेको छ। टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाई 239 रनको विशाल योगफल खडा गरेको थियो। 240 रनको विशाल विजय लक्ष्य पछ्याएको मिल्स क्रिकेट क्लबले 19 ओभर 4 बलमा अल आउट भई 190 रनमा सीमित भयो।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बद्ली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने र अन्य भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वर्षा 10 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:53 भयो भने सूर्यास्त भरे साँझ 6:22 हुनेछ। यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। रेडियो नेपाल आजबाट 73 वर्षमा प्रवेश। यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा लगायतबाट रेडियो नेपालको महत्व र आगामी दिनमा सशक्त र प्रभावकारी भूमिकाका लागि शुभकामना व्यक्त। आगामी वैशाख 10 गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन पत्र दर्ता गरिँदै समस्याग्रस्त अर्थतन्त्रको सुधार नै आफ्नो पहिलो प्राथमिकता भएको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई र अमेरिकामा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या 32 पुग्यो। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।